यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। सदनलाई प्रभावकारी र परिणाममुखी बनाउने विषयमा सभामुख डोल प्रसाद अर्यालद्वारा राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल। कर्णाली प्रदेशमा नेपाली कम्युनिष्ट पार्टीका नेता मंगल बहादुर शाही मुख्यमन्त्रीमा नियुक्त। लुम्बिनी प्रदेशमा नेपाली कंग्रेसबाट सरकारलाई दिएको समर्थन फिर्ता। स्वास्थ्य सेवामा अवरोध नगर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको आग्रह। जापानको क्योसु टापुमा शक्तिशाली भूकम्प, कैयौं मानिस भग्नावशेषमा परेको आशंका। र काबा पुरूष भलिबल च्याम्पियनशीपमा 5 स्थानका लागि भएको खेलमा पनि नेपाल पराजित।
विदेश गए पनि चिन्ता किन गर्ने,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने,
जहाँ भए पनि पाउनुहोस् हामी सँगै,
कल गर्नुहोस् डेटा चलाउनुहोस् संसारभरि सजिलै।
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारु गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाका विभिन्न राजनीतिक दलका मुख्य सचेतक तथा सचेतकहरूसँग सदनलाई प्रभावकारी, व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्ने विषयमा आज छलफल गर्नुभएको छ। छलफलमा आगामी साउन 14 गतेदेखि शुरू हुने प्रतिनिधि सभा बैठकलाई प्रभावकारी र परिणाममुखी बनाउने, सरकारबाट पर्याप्त बिजनेस उपलब्ध गराउने तथा सदनको गरिमा र मर्यादा कायम राख्ने विषयमा विचार विमर्श भएको छ। संसदीय सुनवाई समितिले आज निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित गुरू प्रसाद वाग्ले र डाक्टर राजीव सुब्बाको सुनवाई गरेको छ। समितिको आज बसेको बैठकले प्रस्तावित निर्वाचन आयुक्तहरू वाग्ले र डाक्टर सुब्बाको छुट्टा छुट्टै सुनवाई गरेको हो। प्रस्तावित निर्वाचन आयुक्त गुरू वाग्ले निर्वाचनलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन सबै पक्षसँग समन्वय र संवादलाई प्राथमिकता दिने बताउनुभयो। नेपालको संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, विधिको शासन र सुशासनप्रति सधैं प्रतिबद्ध रहने उल्लेख गर्दै वाग्ले सरकारवालासँग सहकार्य र सहमतिका आधारमा निष्पक्ष र तटस्थ भूमिकामा रहेर कार्य सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। यसैगरी प्रस्तावित निर्वाचन आयुक्त डाक्टर राजीव सुब्बाले संविधान र कानूनको पूर्ण पालन गर्दै तथ्य प्रमाण र विधिको शासनका आधारमा निर्णय गरेर अगाडि बढ़ने बताउनुभयो। संसदीय सुनवाई समितिमा आज अवधारणा पत्र प्रस्तुत गर्दै वहाँले सुरक्षित र उत्तरदायी डिजिटल रूपान्तरणमा निरन्तर काम गर्ने बताउँदै नेपालको निर्वाचन प्रणालीलाई पूर्णत डिजिटल र प्रविधि मैत्री बनाउन सकिने बताउनुभयो। समितिले भोलि प्रमुख निर्वाचन आयुक्तमा सिफारिश हुनुभएका मानबहादुर कार्कीको संसदीय सुनवाई गर्ने समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो। सुनसरीमा शान्ति सुरक्षा कायम राख्न जिल्ला प्रशासन कार्यालयले पूर्व पश्चिम महेन्द्र राजमार्ग र इनरुवा बजार क्षेत्र आसपासमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। स्थानीय प्रशासन ऐन 2028 बमोजिम आज दिउँसो 3:30 बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालद्वारा हस्ताक्षरित आदेश अनुसार कर्फ्यू लागू गरिएको क्षेत्रभित्र सर्वसाधारणलाई आवत जावत गर्न तथा कुनै पनि प्रकारका भेला जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न निषेध गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले नेपाली समाजको बहुलवादी संस्कृति, आपसी एकता र सामाजिक सद्भाव खलबलिने गरी गतिविधि नगर्न आम नागरिक, नागरिक अगुवा र सरकारवाला पक्षसँग अपील गरेको छ। पार्टी सभापति रवि लामिछानेद्वारा आज जारी विज्ञप्तिमा सुनसरी लगायतका पूर्वी नेपालका जिल्लामा भएका घटनाले निम्त्याएको परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कुनै पनि उत्तेजना र अफवाहको पछि नलागी उच्च संयम अप्नाउन आग्रह गरिएको छ। विज्ञप्तिमा परिस्थिति सामान्यकरण गर्न, शान्ति सुरक्षा कायम राख्न र घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कड़ा कानूनी कार्यवाही गर्न सरकारको ध्यानाकर्षण गराइएको छ। साथै रासोपाले विज्ञप्ति मार्फत पीड़ितलाई न्याय, उचित क्षतिपूर्ति र घाइतेको निशुल्क उपचारको माग समेत गरेको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपा कर्णाली प्रदेश सभा दलका नेता मंगल बहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधान बमोजिम शाहीलाई आज मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। यसअघि आजै नेकपा एमालेको समर्थनमा कर्णाली प्रदेश प्रमुखको कार्यालय सुर्खेत पुगेर नेता शाहीले मुख्यमन्त्री पदमा दावी पेश गर्नुभएको थियो। मुख्यमन्त्रीमा नियुक्त शाहीको शपथ ग्रहण भने भोलि हुने कर्णाली प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। शाहीले दावी पेश गर्ने समयमा एमालेका प्रमुख सचेतक टेकराज पछाईको पनि उपस्थिति रहेको थियो। हाल कर्णाली प्रदेश सभाका 40 प्रदेशसभा सदस्य मध्ये 14 नेपाली कम्युनिष्ट पार्टी नेकपा र 10 नेकपा एमालेका प्रदेशसभा सदस्य रहेका छन्। लुम्बिनी प्रदेश सरकारबाट नेपाली कंग्रेस बाहिरिएको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कांग्रेसका 5 मन्त्रीले सामूहिक राजीनामा दिनुभएको हो। नेपाली कंग्रेस संसदीय दलका सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेत नारायण आचार्य समक्ष सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र सहित मन्त्रीहरूको सामूहिक राजीनामा बुझाउनुभयो। राजीनामा बुझाउने मन्त्रीहरूमा शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम नेउपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमलसेना र वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार हुनुहुन्छ। केन्द्रीय राजनीतिमा समीकरण परिवर्तन भएसँगै लुम्बिनी प्रदेश सरकारमा सहभागी कंग्रेसका मन्त्रीहरूले राजीनामा दिँदै सरकारबाट बाहिरिनु भएको हो। कंग्रेस सरकारबाट बाहिरिएपछि अब लुम्बिनी प्रदेशमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाको संयुक्त सरकार गठन हुने तयारी छ। नयाँ मन्त्रीहरूको नियुक्ति र मन्त्रालय बाँडफाँडका विषयमा एमाले र नेकपा नेतृत्वबीच छलफल हुने बताइएको छ। नारायणी अस्पताल वीरगंजका झण्डै 80 जना चिकित्सकले सामूहिक राजीनामा दिने घोषणा गरेका छन्। नारायणी अस्पतालमा उपचारका क्रममा एकजना व्यक्तिको निधन भएपछि आक्रोशित समूहले चिकित्सकमाथि कुटपिट गरी घाइते बनाएको र अस्पतालका चिकित्सकमाथि सुरक्षा अधिकारीले दुर्व्यवहार गरेको आरोप लगाउँदै सामूहिक राजीनामा दिने निर्णय गरेको नेपाल चिकित्सक संघ नारायणी शाखा वीरगंजले जनाएको छ। वीरगंजबाट संवाददाता राजेन्द्र सिंह।
नारायणी अस्पतालका झण्डै 80 जना चिकित्सकहरूले सामूहिक राजीनामा दिने घोषणा गरेका छन्। नेपाल चिकित्सक संघ नारायणी शाखा वीरगंजका अध्यक्ष डाक्टर मनोज गुप्ताका अनुसार अस्पतालका चिकित्सकमाथि पर्साका सुरक्षा अधिकारीहरूले दुर्व्यवहार गरेको भन्दै सामूहिक राजीनामा दिने निर्णय गरेको हो। शनिबार बिहान उपचारको क्रममा वीरगंज महानगरपालिका वडा नम्बर 25 भन्सार सिरसिया टोलाका 50 वर्षीय राजकुमार पटेलको मृत्यु भएपछि आक्रोशित आफन्तहरूले नारायणी अस्पतालमा तोडफोड गरेका थिए। सो क्रममा आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डाक्टर प्रमोद राममाथि आक्रमण हुँदा उनी गम्भीर घाइते भएका थिए। हाल उनको उपचार काठमाडौँमा भइरहेको छ। उक्त घटनाको विरोधमा चिकित्सकहरूले आकस्मिक सेवा सहित अस्पतालमा अधिकांश सेवा 2 दिनदेखि बन्द गरी आन्दोलन गर्दै आइरहेका छन्। उनीहरूले डाक्टर राममाथि आक्रमण गर्ने व्यक्तिमाथि कानूनी कार्यवाहीको माग गर्दै शान्तिपूर्ण धरना दिइरहेका छन्। सोमबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलको बारेमा जानकारी गराउनु हुँदै नारायणी अस्पताल वीरगंजका सूचना अधिकारी डाक्टर उदय नारायण सिंह।
मृत्यु भएको घटना लापरवाही छ भने त्यसको छानबिन कमिटी गठन भइसकेका छ, केन्द्रले गरेका छ। त्यसको यदि डाक्टर दोषी भने त्यसको कार्यवाही हुन्छ। पूर्ण सरकारी चिकित्सकहरूले हिजो यो रिजाइन दियौं, रेजिग्नेसन गर्यौं भन्ने एउटा कुरा।
चिकित्सकहरूका अनुसार जिल्ला प्रशासन कार्यालय पर्साले छलफलका लागि बोलाए पनि आन्दोलनरत चिकित्सकलाई जानकारी नदी मृतक पक्षसँग पनि सँगै राखेर छलफल गर्न खोजेपछि विवाद उत्पन्न भएको थियो। आन्दोलनरत चिकित्सकहरूले मृतक पक्षसँग संयुक्त छलफल नगर्न अडान राख्दै प्रमुख जिल्ला अधिकारी भोला दाहालसँग वार्ता गर्न माग गरेका थिए। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले चिकित्सकहरूसँग छलफल गर्ने प्रयास जारी रहेको जानकारी गराउनुहुन्छ।
डाक्टर एसोसिएसन जिल्ला एसोसिएसनका प्रतिनिधिहरू र डाक्टरको मेसो साहब सहितको टिमलाई हामीले बोलाएको थियौँ। पछि उहाँहरूले अब यतापट्टि चाहिँ वार्तामा बस्न मान्नु भएन, अरूसँग हामी बस्दैनौँ भन्नुभयो। अब त्यसपछि अब वार्ता के भएको छ?
राजेन्द्र सिंह, रेडियो नेपाल, वीरगंज।
राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक आन्दोलनका योद्धा एवं पूर्व उप प्रधानमन्त्री गोपाल मान श्रेष्ठको निधनले आफू मर्माहत भएको बताउनु भएको छ। राष्ट्रपति पौडेलले मुलुकमा लोकतन्त्र स्थापना र पुनस्थापनाका लागि भएका संघर्षका कठिन दिनहरूमा श्रेष्ठले पुर्याउनु भएको योगदान सदा स्मरणीय रहने बताउनु भएको छ। यसैबीच नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले पार्टीका वरिष्ठ नेता श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। यसैबीच कंग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले शोक सन्देश मार्फत स्वर्गीय श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक संतप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ। नेपाली कंग्रेसका वरिष्ठ नेता श्रेष्ठको 79 वर्षको उमेरमा आज निधन भएको हो। उहाँको जावलखेल स्थित हेलियस अस्पतालमा उपचारका क्रममा निधन भएको कंग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो। नेता श्रेष्ठको शव भोलि बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रद्धांजलिका लागि राखिने र त्यसपछि शवयात्रा सहित पशुपति आर्यघाटमा दाह संस्कारका लागि लगिने पार्टी कार्यालयले जनाएको छ। स्वास्थ्य सेवा जस्तो संवेदनशील सेवामा कुनै पनि प्रकारको अवरोध नगर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आग्रह गरेको छ। चिकित्सक तथा स्वास्थ्य कर्मीहरूले आज आकस्मिक बाहेकका सेवा सञ्चालन नगर्ने घोषणा गरेपछि मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सो आग्रह गर्नुभएको हो। उहाँले आज प्रकाशन गर्नुभएको विज्ञप्तिमा स्वास्थ्य सेवाको संवेदनशीलता, चिकित्सक पेशाको गरिमा तथा सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै नागरिकको उपचार सेवामा कुनै अवरोध नआउने वातावरण कायम गरी निर्बाध रूपमा स्वास्थ्य सेवा प्रवाह गर्न सबै अस्पतालहरूलाई मन्त्रालयले अपील गरेको छ। विज्ञप्तिमा चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा भएका कुटपिट तथा दुर्व्यवहारका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको र दोषीलाई कानूनी दायरामा ल्याइने पनि बताइएको छ। गत शनिबार वीरगंज स्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरू र अस्पतालमा आक्रमण भएको भन्दै सुरक्षाको माग गर्दै संघले बन्दको आह्वान गरेको हो। सूचना तथा संचार मंत्री डाक्टर विक्रम तिमल सिन्हाले गैर आवासीय नेपाली एनआरएन को ज्ञान सीप प्रविधि र पूँजीलाई स्वदेशको विकाससँग जोड्ने गरी सरकारले नीतिगत, कानूनी तथा व्यावहारिक सुधारलाई प्राथमिकता दिएको बताउनु भएको छ। आज सूचना तथा संचार मंत्रालयमा गैर आवासीय नेपाली संघ एनआरएनए का पदाधिकारीसँग भएको भेटवार्तामा संचार मंत्री डाक्टर तिमल सिन्हाले सरकारले देशमा लगानी मैत्री वातावरण निर्माण गर्न आवश्यक सुधारका काम अघि बढ़ाइरहेको बताउनुभयो। भेटका क्रममा एनआरएनए का प्रतिनिधि हरूले सन् 2027 को जनवरीमा काठमाण्डुमा आयोजना हुने चौथो एनआरएनए ग्लोबल नलेज कन्भेन्सन 2027 को तयारी बारे जानकारी गराएका थिए। सम्मेलनले विश्वभर रहेका नेपालीको ज्ञान, सीप, अनुभव र नवप्रवर्तनलाई नेपालको विकाससँग जोड्ने उद्देश्य राखेको एनआरएनले जनाएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले नेपाल कानून आयोग ऐन 2063 संशोधनको प्रक्रिया अघि बढ़ाउँदै प्रस्तावित विधेयकको मस्यौदामा सर्वसाधारणसँग राय तथा सुझाव माग गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै मन्त्रालयद्वारा संचालित सुझाव पोर्टल मार्फत प्रकाशन भएको मितिले 7 दिनभित्र आफ्नो राय तथा सुझाव उपलब्ध गराउन आग्रह गरेको हो। मन्त्रालयका अनुसार विधेयकलाई थप समावेशी, प्रभावकारी र व्यावहारिक बनाउन नागरिक तथा सरकारवाला पक्षको सहभागिता सहित सुझाव संकलन गर्न लागि हुम्लाको श्रीनगर बजार क्षेत्रमा ट्र्याक खुलेको लामो समयपछि सड़क कालो पत्रे हुने भएको छ। पूर्वाधार विकास कार्यालय हुम्ला र स्थानीयको सहमतिमा सड़क मापदण्ड अनुसार सड़क विस्तार र कालो पत्रे गरिने भएपछि त्यस क्षेत्रको मुहार फेरिने आशा गरिएको छ। हुम्लाबाट संवाददाता कालीबहादुर थापाको रिपोर्ट।
पूर्वाधार विकास कार्यालय हुम्लाको सक्रियता र स्थानीयको सहमतिमा सड़क मापदण्ड अनुसार 10 मिटर कायम गर्ने निर्णय गरिएपछि बजारको मुहार फेरिने आशा पलाएको छ। तर यो मापदण्ड लागू गर्दा बजारका धेरै घर र संरचनाहरू भत्किने भएपछि स्थानीयहरूमा खुशी र चिन्ता एक साथ देखिएको छ। स्थानीय एक व्यापारी समेत रहेका सेवानिवृत्त प्रहरी निरीक्षक चक्र बुढा,
बाधा अर्चना गर्ने हाम्रो उद्देश्य है, तर यहाँको जनताले राहत पाउनुपर्छ। पूर्ण रूपमा यहाँको बजारलाई व्यवस्थित गरेर 10 मिटर कटाउनु पर्छ र कोही कसैलाई असर नपर्ने गरी काम गराउने।
सरकारले उचित क्षतिपूर्ति र विकल्प दिएर सड़क विस्तार गरिनुपर्ने अर्का व्यापारी नवराज महताराको भनाइ छ।
10 मिटर काटे बाबतको नगरपालिकामा त्यत्तिकै लाभदायी
बजारलाई व्यवस्थित र आधुनिक बनाउन 10 मिटरको मापदण्ड अनिवार्य हुनुपर्ने तर्क गर्ने अर्का स्थानीय ज्येष्ठ नागरिक अक फडेराको रहेको छ।
जसरी पनि यो पाइलट एकाएर रोड सफलै होस्, बजार सफलै होस्, भविष्यका तारा बच्चा बच्चीबाट हामी गाली नपाउ।
सड़क साँगुरो हुँदा एम्बुलेन्स वा दमकल पस्न सक्दैन, दुर्घटनाको डर हुन्छ। बजार व्यवस्थित गर्ने हो भने 10 मिटर सड़क काट्नुपर्ने अधिकांश भनाइ छ। पूर्वाधार विकास कार्यालयले भने दुवै पक्षबीच समन्वय गर्दै कसैलाई पनि अन्याय नहुने गरी सड़क विस्तार गरिनुपर्ने बताएको छ। ओल्ड बेङले स्वीकृत गरे अनुसार नै 3 मिटर 75 सेन्टिमिटर कालोपत्रे गरिने बताउँदै उक्त सड़क निर्माणका साइट इन्चार्ज पारस डाँगी,
ओल्ड बेङ अनुसार लागत अनुमान नै त्यही अनुसार स्वीकृत भएको छ। अहिलेको लागि हुने भनेको हाम्रो 3 75+75+75 माथि नै हुने त्यति नै हुने कालोपत्रे।
विकास र निजी सम्पत्तिको रक्षा बीचको यो दोसात्मक बियोको श्रीनगर बजारले कस्तो निकास पाउला त्यो भने आगामी दिनमा हुने कार्यान्वयन र सरकारी तहको सम्बोधनले नै देखाउनेछ। काली बहादुर थापा, रेडियो नेपाल, हुम्ला।
बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐन विपरीत खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको ठहर गर्दै दुई व्यवसायीलाई सजाय र जरिवाना गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजले दायर गरेका दुई छुट्टा छुट्टै मुद्दामा अदालतले कोहलपुर 11 स्थित अस्मिता चाउमिन उद्योगका संचालक परशुराम घिमिरेलाई एक वर्ष कैद सजाय सुनाएको छ। यस्तै जिल्ला न्यायाधीश इन्दिरा शर्माको इजलासले नेपालगंज दुई स्थित गौरी मिनी मार्गका संचालक रामजी वैश्यलाई 50,000 रूपियाँ जरिवाना गर्ने फैसला सुनाएको छ। पहिरोमा परि लमजुङको मध्य नेपाल नगरपालिका 7 भाटबेसीमा दुईजनाको मृत्यु भएको छ। आज बिहान गएको पहिरोले घर पुरिएर मध्य नेपाल 7 भाटबेसीका टिक बहादुर विक र उहाँकी छोरी विनिता विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय भोरलेटारका प्रहरी निरीक्षक ध्रुव प्रसाद शर्माले जानकारी दिनुभयो। घटनामा विककी श्रीमती सुकमाया र जेठी छोरी अस्मिता घाइते भएको र उहाँहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ। चितवनको राप्ती नगरपालिकाका 507 परिवारलाई धुवाँरहित चुलो वितरण गरिएको छ। नगरपालिकासँगको सहकार्यमा 405 र समुदायसँगको सहकार्यमा 102 चुलो वितरण गरिएको सपना भिलेज सोसियल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिनुभयो। जापानको क्युसु टापुमा शक्तिशाली भूकम्प गएको छ। 7.1 म्याग्निच्युडको भूकम्पमा परि त्यहाँ रहेको एक सपिङ मलमा धेरै मानिस फसेका बताइएको छ। भूकम्पका कारण सपिङ मलको दोस्रो तला भत्किएको र धेरै मानिस त्यहाँ पुरिएको हुन सक्ने आशंका गरिएको छ। सपिङ मलमा कार्यरत 20-30 जना कर्मचारी सम्पर्कविहीन भएका मलले जनाएको छ। भूकम्पका कारण विद्युत आपूर्ति रोकिएको र सड़क तथा पुलहरू भत्किएको बताइएको छ। उक्त भूकम्पपछि 60 बढ़ी पराकम्प गएको पनि एनएचकेले जनाएको छ। जापानमा हरेक 5 मिनटमा ससाना भूकम्पहरू गइरहन्छन्। स्पेनको राजधानी म्याड्रिडको पश्चिमी क्षेत्रमा फैलिएको डडेलो नियन्त्रणमा केही सफलता मिलेको गृहमन्त्री फर्नान्डो ग्रान्डे मार्लास्काले बताउनु भएको छ। डडेलोका कारण हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। स्पेन सरकारले गत साता देशको इतिहासमै सबैभन्दा भीषण मध्यका डडेलो नियन्त्रणका लागि राष्ट्रिय आपतकाल घोषणा गरेको थियो। डडेलो म्याड्रिड क्षेत्र अभिला प्रान्त टोलेडो तथा पूर्वी भ्यालेन्सियाका विभिन्न क्षेत्रमा फैलिएको छ। मौसमविदले भोलिदेखि उच्च तापक्रम न्यून आर्द्रता र तीव्र हावाको पूर्वानुमान गरेकाले अग्नि नियन्त्रकहरू उच्च सतर्कतामा रहेका छन् भने प्रतिकूल मौसमले डडेलो नियन्त्रणको प्रयासलाई थप चुनौतीपूर्ण बनाउन सक्ने बताइएको छ। डडेलोका कारण फ्रान्स पनि नराम्ररी प्रभावित भएको छ भने इटलीमा पनि डडेलो सल्किएको थियो। फ्रान्समा डडेलो प्रभावित क्षेत्रबाट 3,00,000 भन्दा बढी मानिसलाई अन्यत्र सारिएको थियो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले निर्यात विस्तार गर्ने अर्थतन्त्रको नेतृत्व गर्न उद्योगीहरूलाई आग्रह गर्नु भएको छ। मंगलबार सिंहदरबारमा उद्यमीसँग अर्थमन्त्री विषयक छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले लामो समयदेखि गुम्दै आएको औद्योगिक अवसरलाई सरकार र निजी क्षेत्रको सहकार्यबाट पुनस्थापित गर्नुपर्ने बताउनुभयो। अर्थमन्त्री वाग्लेले निजी क्षेत्रले गरेको लगानी सुरक्षित प्रतिफल प्राप्त गर्ने र पुनः लगानी गर्न सक्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभयो। उद्यमीको नाफा र सम्पत्तिको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको समेत अर्थमन्त्री वाग्लेले उल्लेख गर्नुभयो। पुँजीगत खर्चको गति बढ़ाउने, आयोजना कार्यान्वयनलाई तीव्र बनाउने, पुँजी बजार तथा वित्तीय क्षेत्र सुधार र लगानीको वातावरण सुदृढ गर्ने काम समानान्तर रूपमा अघि बढ़ेको पनि अर्थमन्त्रीले बताउनुभयो। कार्यक्रममा अर्थमन्त्री वाग्लेले लगानी उत्पादन, उद्योग विस्तार, नयाँ उद्यम स्थापना तथा रोजगारी सृजना मार्फत नेपालको आर्थिक भविष्य निर्माण गर्ने साझा लक्ष्यमा केन्द्रित हुन उद्योगीहरूलाई आग्रह समेत गर्नुभयो। गत आर्थिक वर्ष 2082-83 7,49,000 मूल्य बराबरको 8,98,198 किलोग्राम स्वीट कर्न फ्रोजन नेपालमा आयात भएको छ। भन्सार विभागका अनुसार आर्थिक वर्ष 2081-82 भारतबाट 8,64,02,000 मूल्य बराबरको 9,05,701 किलोग्राम स्वीट कर्न फ्रोजन आयात भएको थियो। सोही आर्थिक वर्ष चीनबाट भने 8,000 मूल्य पर्ने 75 किलोग्राम स्वीट कर्न आयात भएको थियो। होटल एसोसिएशन अफ नेपाल बागमतीका अध्यक्ष रामसुन्दर बक्रेले नेपालका होटल तथा रेस्टुरेन्टमा ग्राहकको रोजाईमा मात्रामा स्वीटकर्न पर्दै आएको बताउनुभयो। विदेशबाट स्वीटकर्न मात्रै होइन ठूलो परिमाणमा मकै पनि भित्रिने गरेको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ। भन्सार विभागका अनुसार आर्थिक वर्ष 2082-83 भारत, टर्की, ब्राजिल, अर्जेन्टिना, चीन लगायत मुलुकबाट 12 अर्ब 41 करोड़ मूल्य बराबरको 30,65,46,000 किलोग्राम खाद्यान्नको रूपमा मकैको आयात भएको छ। नेपाल विद्युत प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको बिजुलीको मूल्य अभिवृद्धि कर भ्याट नलाग्ने स्पष्ट पारेको छ। आन्तरिक राजस्व विभाग तथा ठूला करदाता कार्यालयको सूचना अनुसार भुक्तानी भइसकेको मूल्य अभिवृद्धि कर रकमलाई अग्रिम भुक्तानी कायम गरी आगामी भदौ महिनाको बिलमा समायोजन गरिने प्राधिकरणले जनाएको छ। प्राधिकरणले सूचना मार्फत ग्राहकले भुक्तानी गरिसकेको रकमलाई आगामी महिनाको बिलमा समायोजन गर्ने गरी आवश्यक प्रबन्ध मिलाएको उल्लेख गरेको छ। सरकारले अपनाएको सजगता र उत्पादन बढाउने किसानको प्रयासपछि नेपाल क्रमशः केरा खेतीमा आत्मनिर्भरतातर्फ उन्मुख भएको छ। नेपालमा वार्षिक 9 लाख मेट्रिक टन केरा खपत हुने गरेको तथ्याङ्क छ। गत वर्ष नेपालमा 7 लाख मेट्रिक टन केरा उत्पादन भएको थियो। नेपालमा हाल 15,000 हेक्टर क्षेत्रफलमा केरा खेती हुँदै आएको छ। केरा खेतीमा 7,600 बढी किसानहरू संलग्न भएका छन्। अपुग 2 लाख मेट्रिक टन केरा उत्पादन गर्ने योजनाका साथ काम भइरहेको नेपाल केरा उत्पादक महासंघले जनाएको छ। अब नेपाली उत्पादनले 12 महिनाको माग धान सक्ने अवस्था बन्दै गएको महासंघले उल्लेख गरेको छ।
अब खेल समाचार अझै बमबाट।
काभा पुरूष भलिबल च्याम्पियनशीपमा 5 स्थानका लागि भएको खेलमा पनि नेपाल पराजित भएको छ। पाकिस्तानको राजधानी इस्लामाबाद स्थित गारिसन जिन्हा स्पोर्ट्स कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा कजाकिस्तानसँग नेपाल 3-0 सोझो सेटमा पराजित भएको हो। यो सँगै नेपाल प्रतियोगितामा जितविहीन रह्यो। नेपाल पहिलो खेलमा कजाकिस्तानसँगै 3-2 सेटमा पराजित भएको थियो। नेपाल दोस्रो खेलमा श्रीलंकासँग 3-2 सेटमा पराजित भयो। तेस्रो खेलमा भने आयोजकले 3-0 सोझो सेटमा नेपाललाई पराजित गरेको थियो। बंगलादेश विरूद्ध 3-2 सेटमा पराजित भएको नेपाल लीग चरणको अन्तिम खेलमा उजबेकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएको थियो। लगातार 3 हारसँगै विश्वकप लीग 2 नेपालको यात्रा अत्यन्त कठिन स्थितिमा पुगेको छ। नेपाल अब टप 4 अटाउने गणितीय सम्भावना पनि बाँकी छैन। 100% जित निकाल्ने लक्ष्य र दबावसहित नेदरल्याण्ड्स पुगेको नेपालले ठिक उल्टो प्रदर्शन गरेको छ। पहिलो र दोस्रो म्याचमा नेपालले नामिबिया र नेदरल्याण्डलाई कडा चुनौती नै दिन सकेन। सोमबार भएको तेस्रो म्याचमा नामिबिया विरूद्ध संघर्ष गरेर पनि 3 रनको हार स्वीकार्न बाध्य भयो। यससँगै नामिबिया अङ्क तालिकामा 5 स्थानमा उक्लिएको छ भने नेपाल 6 स्थानमा खस्केको छ। अहिलेसम्म 32 म्याच खेलेको नेपाल केवल 11 जितसहित 6 स्थानमा रहेको हो। 7 स्थानमा रहेको क्यानाडाले नेपाल भन्दा 3 म्याच कम खेलेको छ भने युएले 7 म्याच कम खेलेको छ। आगामी म्याचमा यी दुवै देशले थप अङ्क बटुलेर नेपाललाई पछि पार्न सक्ने सम्भावनालाई नकार्न सकिन्न। विश्वकप लिग 2 नेपाली क्रिकेटको लाइफ लाइन जस्तै हो। यसले नेपाली टीमलाई अन्तर्राष्ट्रिय क्रिकेटमा व्यस्त रहन र बलिया प्रतिस्पर्धीहरूसँग लगातार मुकाबिला गर्न अवसर दिएको छ। लिग 2 एसोसिएट क्रिकेटका बलिया 8 राष्ट्र सहभागी छन्। प्रत्येक टीमले एउटा टीम 2 सर्कलमा 3 वर्षभित्र 36 म्याच खेल्दछन्। सर्कल पूरा भएपछि अङ्क तालिकामा टप 4 रहने टीमले एक दिवसीय विश्वकपको क्वालिफायर खेल्न पाउने प्रावधान छ। साथै उनीहरूको एक दिवसीय मान्यता थप 4 वर्षका लागि सुरक्षित बन्नेछ। क्वालिफायरमा टप 2 हुने टीम एक दिवसीय विश्वकपमा छनौट हुन्छ। नेपालले लिग 2 सोझै एक दिवसीय विश्वकपको क्वालिफायर खेल्ने सम्भावना समाप्त भइसकेको छ। तर क्वालिफायर खेल्नका लागि अन्तिम विकल्प पनि बाँकी छ।
अब मौसम। आज राति बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान, कोशी प्रदेशको तराई तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहनुका साथै बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 31.2 न्यूनतम 21.2 डिग्री सेल्सियस, वर्षा 3.2 मिलिमिटर, काठमाडौँको अधिकतम 30.1 न्यूनतम 21.5 डिग्री सेल्सियस, वर्षा 0.2 मिलिमिटर, पोखराको अधिकतम 31.8 न्यूनतम 23.3 डिग्री सेल्सियस, वर्षा फाटफुट, वीरेन्द्रनगरको अधिकतम 33.2 न्यूनतम 23.9 डिग्री सेल्सियस, वर्षा 12.6 मिलिमिटर, दिपायलको अधिकतम तापक्रम 33.9 न्यूनतम 24.4 डिग्री सेल्सियस, वर्षा 7.3 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सदनलाई प्रभावकारी र परिणाममुखी बनाउने विषयमा सभामुख डोल प्रसाद अर्यालद्वारा राजनैतिक दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल। कर्णाली प्रदेशमा नेपाली कम्युनिष्ट पार्टीका नेता मंगल बहादुर शाही मुख्यमन्त्रीमा नियुक्त। लुम्बिनी प्रदेशमा नेपाली कंग्रेसबाट सरकारलाई दिएको समर्थन फिर्ता। स्वास्थ्य सेवामा अवरोध नगर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको आग्रह। जापानको क्योसु टापुमा शक्तिशाली भूकम्प, कैयौं मानिस भग्नावशेषमा परेको आशंका। र काभा पुरूष भलिबल च्याम्पियनशीपमा पाँचौं स्थानका लागि भएको खेलमा पनि नेपाल पराजित। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस्त, नमस्कार।